नमस्कार, म पीटी लोप्सन। कार्यक्रम पानी र सरसफाईको 186 अंकमा तपाईलाई स्वागत छ। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको हो कार्यक्रम पानी र सरसफाई। हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको कार्यक्रम पानी र सरसफाईमा आज हामी प्रस्तुत गर्छौं पानी फोहोर हुने कारण, यसको प्रकार र व्यवस्थापन तथा चुनौतीका बारेमा वातावरण र जनस्वास्थ्य संस्था इन्फोका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठसँग गरिएको कुराकानी।
कालो पानी भनेको विशेष गरी दिशा पिसाब मिसिएको फोहोर पानीलाई चाहिँ हामी कालो पानी भन्छौँ। त्यो अत्यन्तै जोखिमयुक्त हुन्छ। त्यो सबभन्दा बढी हामी चाहिँ सचेत हुनुपर्ने व्यवस्थापनको लागि त्यो पानी हो भने।
पानी र सरसफाई खबर र सरसफाई गीत। शुरूमा पानी र सरसफाई खबर प्रस्तुत गर्दै हुनुहुन्छ साथी ऋग्वेद शर्मा।
खाने पानी र सरसफाई गतिविधि।
महोत्तरीमा चर्पी बनाउन नयाँ जुक्ति निकालिएको छ। केही गर्दा पनि चर्पी बनाउन क्रियाशील नभएकाहरूलाई भगवानको कसम खुवाएर चर्पी बनाउन लगाउने कामको शुरूआत गरिएको हो। यसका लागि अभियानकर्ताले भगवानको फोटो अंकित पोस्टर सम्बन्धित व्यक्तिको घर दैलोमै लैजान्छन्। पोस्टरमा पशुपतिनाथ, जानकी मन्दिर, बाबा वैद्यनाथ, गणेश, मक्का मदिना, हरिद्वार, चर्च, वैष्णोदेवी, जलेश्वर महादेव र गौतम बुद्धको फोटो राखिएको छ। सरसफाईलाई धार्मिक आस्थासँग जोडेर अगाडि बढाउँदा अभियानले गति लिने अपेक्षाले यसो गरिएको जिल्ला खानेपानी तथा सरसफाई समन्वय समिति महोत्तरीले जनाएको छ। पोस्टरमा हामीलाई छोई कसम खाऊ, पहिले घरमा चर्पी बनाऊ अनि मात्र दर्शन गर्न आऊ भन्ने वाक्यांश उल्लेख छ। यस्तो पोस्टर सरसफाईकर्मीले सेवाग्राहीको घर दैलोमा जाँदा लैजाने, चर्पी बनाउन बाँकी घरमा चर्पी बनाउन आग्रहसहित आफ्नो आस्थाको मन्दिर देवी देवतामा हात राखी बाचा गर्न लगाउने र ठूलो बोर्ड र धार्मिक गानसहित गाडीमा राखी चर्पी नभएका बस्तीमा सरसफाई तथा धार्मिक यात्रा गर्ने गरिएको जिल्ला खानेपानी तथा सरसफाई समन्वय समिति महोत्तरीले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नागी गाउँका महिलाको अगुवाईमा सञ्चालित राम्चे खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। गाउँका महिलाले गाउँमा नै महिला समूह गठन गरी साझा विकास अवधारणा अनुसार 2 करोड रुपियाँको लगानीमा खानेपानी आयोजना सञ्चालन गरेको हो। जिल्ला खानेपानी तथा सब डिभिजन कार्यालय म्याग्दीको पहलमा 2 करोड लगानीको राम्चे खानेपानी तथा सरसफाई आयोजना राम्चेका महिलाकै नेतृत्वमा सम्पन्न हुन लागेको जिल्ला खानेपानी तथा सब डिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखर चन्द्र केसीले बताउनुभयो। उहाँका अनुसार खानेपानी आयोजना सम्पन्न भएपछि नागीका 337 जना उपभोक्ता लाभान्वित हुनेछन्। गएको जेठ 1 गतेदेखि निर्माण शुरू भएको राम्चे खानेपानी आयोजना क्रमागत योजना भएकाले आगामी आर्थिक वर्षमा सम्पन्न हुने जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दीले जनाएको छ। यस वर्ष रातो झाप्रा खोलाको मुहानबाट गाउँसम्म पानी ल्याउने र आगामी वर्ष 10 वटा धारा निर्माण गरी पानी वितरण गरिने योजना रहेको अध्यक्ष राममाया पुनले जानकारी दिनुभयो। बैतडीको सुरनयाँ गाउँपालिका 6 शंकरपुरका बासिन्दा पुस्तौंदेखि कुलाको दूषित पानी पिउन बाध्य छन्। सुरनयाँ गाउँपालिका 6 शंकरपुरका नन्दिना, धुलीधार र कुनेटमा खानेपानीको समस्या रहेको जयराज अवस्थीले जानकारी दिनुभयो। बाजेको पालामा सिंचाईका लागि निर्माण गरिएको कुलोबाटै आएको पानी प्रयोग गर्न बाध्य भएको नन्दिनाका जयन्ती अवस्थीले बताउनुभयो। यस्तै कुनेटका बासिन्दा पनि खानेपानी अभावमा कुलोकै पानीमा भर पर्दै आएका छन्। दन्त चिकित्सकहरूले झण्डै 90% नेपालीले उपयुक्त ढंगले दाँत माझ्न नजान्ने बताएका छन्। अहिलेसम्म यसबारे खासै अध्ययन नभए पनि उपचारका लागि आएकाहरूको अवस्था हेर्दा 90% भन्दा बढी नेपालीले उपयुक्त तरिकाले दाँत माझ्न नआउने निष्कर्षमा पुगेको नेपाल दन्त चिकित्सक संघका अध्यक्ष डाक्टर सन्तोष मान राजभण्डारीले बताउनुभयो। उहाँका अनुसार धेरैजसो नेपालीले दाँत सफा गर्नुलाई महत्वपूर्ण माने पनि सही तरिका थाहा नभएर अधिकतम फाइदा लिन सकेका छैनन्। बालबालिकामा झण्डै 90% र वयस्कमा 60%सम्म दाँत किराले खाने समस्याको एउटा प्रमुख कारण सही तरिकाले दाँत नमाज्नु रहेको डाक्टर राज भण्डारीले बताउनुभयो। दाँत माझ्दा फ्लोराइड भएको टुथपेस्ट उपयोग गर्नु उपयुक्त हुने दन्त चिकित्सकहरू बताउँछन्। कडा ब्रसले दाँत खिने र नरम ब्रसले दाँत राम्ररी सफा नहुने हुँदा सामान्य व्यक्तिले न नरम न कडा अर्थात् मध्यम लचकता भएको ब्रस उपयोग गर्नुपर्ने डाक्टर सन्तोषमान राज भण्डारीले बताउनुभयो। ललितपुरका 3,711 घरले अझै चर्पी बनाएका छैनन्। जम्मा 61,715 घरमध्ये अहिलेसम्म 58,004 घरमा मात्र चर्पी बनेको राष्ट्रिय सरसफाई समन्वय समितिको सचिवालयले जनाएको छ। चर्पी बनाउन ढिलाइ भएपछि सन् 2012 अन्त्यमै खुला दिशामुक्त गर्ने लक्ष्य राखेको ललितपुरले लक्ष्य तोकेको 5 वर्ष बितिसक्दा पनि घोषणा गर्न सकेको छैन। सन् 2011 सरसफाई गुरु योजना जारी गर्ने बेला नै ललितपुरको 84.9% घरमा चर्पी थियो। त्यसको 1 वर्षभित्रमा सबै नागरिकको घरमा चर्पी बनाई चितवन कास्कीसँगै ललितपुरलाई पनि खुला दिशामुक्त गर्ने लक्ष्य राखिएको थियो। पुरानो संरचना अनुसार ललितपुरका 19 गाउँ विकास समिति मध्ये 12 र 5 नगरपालिका मध्ये 1 नगरपालिकालाई खुला दिशामुक्त घोषणा गरिएको छ।
इत भए पानी र सरसफाई खबर प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी ऋग्वेद शर्मा। कुनै समयका कञ्चन नदीहरू अहिले फोहोरको डंगुरमा परिणत भएका छन्। फोहोर व्यवस्थापन गर्ने मानिसको बानी व्यवहारमा परिवर्तन नहुँदा सफा नदी तथा खोला ढल जस्तै भएका हुन्। दिशापिसाब अर्थात ढल मिसिएको पानी खोला तथा नदीमा मिसाउँदा नदी प्रदूषित हुन्छ। नदीमा दिशापिसाब मिसिएको पानी मिसाउँदा वातावरण प्रदूषण हुने भएकाले त्यस्तो फोहोर वातावरणमा सिधै फ्याँक्न मिल्दैन। कस्तो फोहोर पानीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त? यसैको सेरोफेरोमा कुराकानी गरौं वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठसँग। प्रशोधन नै गरेर मात्र बगाउनु पर्ने गरी पानी कसरी प्रदूषित हुन्छ, कसरी फोहोर हुन्छ?
धन्यवाद, यो राम्रो प्रश्न पनि हो, एउटा एउटा सबैले बुझ्नुपर्ने पनि कुराहरू हो। सबभन्दा पहिला त हामी जुन दैनिक क्रियाकलापहरू हुन्छ, बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म पनि जति क्रियाकलापहरू गर्छ, मुख धुनेदेखि लिएर लुगा धुनेदेखि लिएर सरसफाइसम्म, त्यो सरसफाई अथवा दैनिक क्रियाकलापको क्रममा फोहोर उत्पादन हुन्छ। विभिन्न प्रकारको त्यो फोहोरमध्ये फोहोर पानी एउटा प्रमुख उत्पादन हो, जसलाई हामीले उचित व्यवस्थापन नगरिकन बिना कुनै प्रशोधन त्यसलाई चाहिँ हामीले फाल्यौँ एउटा वातावरणमा, भने चाहे त्यो जमिनमा होस् चाहे त्यो तपाईँको पानीमा होस्, त्यसले चाहिँ हाम्रो समग्र वातावरण प्रदूषण गर्छ। त्यसैले गर्दाखेरि हाम्रो दैनिक क्रियाकलापमा उत्पादन त्यो फोहोर अथवा फोहोर पानीलाई चाहिँ हामीले व्यवस्थापन गर्न जरुरी छ।
गाउँ र सहरलाई बेग्लै बेग्लै समस्यालाई लिएर भन्ने हो भने ती फोहोर पानीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ?
अब यो फोहोर पानीलाई व्यवस्थापन गर्ने आजको यो विज्ञानको जगतमा थुप्रै प्रविधिहरू विकास भइसकेका छन्। त्यो मध्येमा पनि विशेष गरी फोहोरको प्रकृति कस्तो प्रकारको छ, फोहोर पानी भन्ने बित्तिकै सबै फोहोर पानी एकै नासको हुँदैन, तपाईँ त्यसमा हामीले विभिन्न प्रकारमा त्यसलाई विभाजन गरेर सोही अनुरूपको प्रशोधनको आवश्यकता पर्न सक्छ। यसलाई चाहिँ सामान्य उसमा भन्दाखेरि फोहोर विशेष गरी फोहोर पानी दुई प्रकारको हुन्छ। अहिले हाम्रो एक प्रकारकोलाई हामी चाहिँ ग्रे वाटर भन्छौँ अथवा चाहिँ त्यसलाई चाहिँ खैरो पानी भन्छौँ, र दोस्रो प्रकारको पानीलाई चाहिँ ब्ल्याक वाटर अथवा चाहिँ कालो पानी भन्छौँ। कालो पानी भनेको विशेष गरी दिसा पिसाब मिसिएको फोहोर पानीलाई चाहिँ हामी कालो पानी भन्छौँ। त्यो अत्यन्तै जोखिमयुक्त हुन्छ, त्यो सबभन्दा बढी हामी चाहिँ सचेत हुनुपर्ने व्यवस्थापनको लागि त्यो पानी हो भने। अर्को ग्रे वाटर खैरो पानी भनेको दिसा पिसाब नमिसिएको, जस्तै हामीले घरमा भाँडा माझ्छौँ, नुहाउँछौँ, लुगा धुन्छौँ, मुख धुन्छौँ, यी यावत क्रियाकलापहरूबाट आउने पानीलाई चाहिँ हामी खैरो पानी भन्छौँ। यसलाई चाहिँ कम स्तरको प्रशोधन गरेर पनि हामीले त्यसलाई चाहिँ व्यवस्थापन गर्न सक्छौँ अथवा त्यसलाई चाहिँ सजिलै पुनः प्रयोग पनि गर्न सक्छौँ। र यो दुई प्रकारकोलाई चाहिँ हामीले स्वयं व्यवस्थापन गर्ने भनिसकेपछि अर्को एउटा हामीले विचार गर्नुपर्ने भनेको यसको समस्या सहरी क्षेत्रमा, तपाईँले भर्खर सोध्नु भएको थिएँ सहरी क्षेत्रमा के छ र ग्रामीण क्षेत्रमा के छ त्यो पनि हेर्नुपर्ने हुन्छ। विशेष गरी अहिले यो फोहोर पानी व्यवस्थापनको मुख्य समस्या भनेको सहरमा बढी देखिएको छ, गाउँमा कम देखिएको छ। यसको अर्थ यो होइन कि गाउँमा त्यसको समस्या हुँदैन भन्ने अर्थ पक्कै होइन, गाउँमा पनि छन्, तर त्यसको तुलनामा सहरमा अत्यन्तै जटिल छ। अब हामी सबैले देखिरहेको बुझिरहेको पनि हो, जति सहरीकरण बढ्दो छ त्यति मात्रामा फोहोर मैला सँगसँगै फोहोर पानी पनि उत्पादन भइरहेको छ। हिजोको हाम्रो काठमाडौँ हेर्ने हो भने पनि कति कञ्चन पानी बग्ने खोलाहरू आज ढलमा परिणत भइसकेको अवस्था छ र आज सबैजनालाई त्यसलाई प्रशोधन गर्नुपर्ने कुरा गरिरहेको छ। त्यसको एउटै मात्र मुख्य कारण भनेको सहरीकरण, बढ्दो सहरीकरणलाई हामीले लिन सक्छौँ। त्यसले गर्दाखेरि ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा फोहोर पानी व्यवस्थापनको समस्या जटिल मात्रै होइन, अत्यन्तै जरुरी पनि भइसकेको अवस्था चाहिँ छ।
अहिले चाहिँ ग्रे वाटरकै कुरा गरौँ, अर्थात् खैरो पानी। खैरो पानी त गाउँघर सहरमा पनि उत्पादन हुने भए, यसको व्यवस्थापनको तरिका चाहिँ के हो?
अब हामीले फोहोर पानीलाई व्यवस्थापन गर्ने कुरा गर्दाखेरि त्यसलाई पुनः प्रयोगसँग हामीले जोड्न सक्यौँ भने मेरो विचारमा हामीले यो वातावरणमा चाहिँ प्रतिकूल असर नपर्ने गरी त्यसलाई चाहिँ पुनः प्रयोग गर्यौँ भने हाम्रो पानीको समस्यालाई समेत यसले चाहिँ सम्बोधन गर्न सक्छ। गाउँको कुरा गर्दाखेरि जुन खैरो पानीको कुरा गरौँ, ती पानीहरू हाम्रो बारीमा लगाउनको लागि अथवा चाहिँ हामीले भनौँ न त्यो पानीको गुणस्तर अनुसार चाहिँ अन्य काममा प्रयोग गर्न सक्छौँ। जस्तै अब तपाईँको तरकारी पखालेको पानी यदि छ भने त्यसलाई अलिकति त्यसमा भएको धमिलोपना हटाएर तरकारी मात्रै पखालेको पानीलाई चाहिँ हामीले वस्तु बाल पनि खुवाउन सक्छौँ होला। अलिकति धमिलोपना मात्रै हटाइदियो भने त त्यसमा त्यति धेरै समस्या नहोला। अथवा सबभन्दा बढी उपयुक्त भनेको कृषिमै प्रयोग गर्ने हो, इरिगेसनमै प्रयोग गर्ने हो। र अर्को भनेको सबभन्दा टोयलेट फ्लसिङमा, आज गाउँघरमा बढीभन्दा बढी चर्पी बनिरहेको छ, घर घरमा चर्पी बनिरहेको छ, तर त्यसमध्येमा थुप्रै अध्ययनले के देखाएको छ भने ती चर्पीहरू उपयुक्त तरिकाले प्रयोग भएको अवस्था छैन। दिशा चर्पीमा आइपुगेका छ खुल्ला छरिएको सत्तामा, तर त्यो चर्पीमा आएको दिशा चाहिँ प्यानमा चाहिँ देखिरहेको अवस्था छ। किन भन्दाखेरि हामीले सोध्यौँ भने पानीको अभाव छ सर, पानी हामीले बगाउनको लागि पानी छैन, त्यसले गर्दाखेरि चर्पी फोहोर छ भन्ने कुरा गर्यो। त्यसलाई पनि हामीले अलिकति हेर्न, पानी मात्रै होइन बानीको पनि जरुरी छ, हाम्रो बानी हुनु पऱ्यो। यदि हामीले तरकारी पखालेको, लुगा धोएको, नुहाएको लगायतको पानीलाई चाहिँ त्यो चर्पी पखाल्न प्रयोग गर्ने हो भने हामीलाई पानीको समस्या त्यति नहोला। त्यसले गर्दाखेरि चर्पी पखाल्नको लागि अथवा चर्पी बगाउनको दिशा बगाउनको लागि र कृषिमा प्रयोग गर्नको लागि अथवा हाम्रो खेतीपातीमा प्रयोग गर्नको लागि चाहिँ यो खैरो पानीलाई चाहिँ केही समय त्यसलाई चाहिँ हामी डिटेन्सन भन्छौँ, केही समय हामीले कुनै प्लास्टिकको खाल्डो किन नहोस् अथवा कुनै एउटा खाल्डोमा हामीले जम्मा गरेर त्यसलाई पुनः प्रयोग गर्न सक्छौँ।
अब कालो पानी जहाँ चर्पी अर्थात् मानिसको मलमूत्र मिसिएको हुन्छ, यो गाउँमा भन्दा अझ सहरमा समस्या बढ्दो छ, यसको व्यवस्थापनका लागि चाहिँ के उपायहरू हुन सक्छन्?
पक्कै पनि अहिले हामी जति सहरीकरण बढ्दो छ, हाम्रो पहिलो माग र हाम्रो पहिलो चाहना भनेको हामी सहरवासीहरूको के हुन्छ भने हाम्रो मेरो घरको अगाडिबाट चाहिँ तपाईँको दिसा पिसाब बग्ने, फोहोर पानी बग्ने ढल बिछाइदियोस्। सरकारले हुन्छ, नगरपालिकाले हुन्छ, र हामी आफै पैसा हालेर पनि त्यसरी ढल बिछाइरहेको छौँ। अन्तत त्यो ढल कहाँ जान्छ भन्दाखेरि फेरि पनि पुनः खोलामै जाने हो, त्यसरी हामीले व्यवस्थापन गरिरहेका छौँ। त्यसले गर्दाखेरि त्यसलाई चाहिँ प्रशोधन गर्नुपर्छ भन्ने पहिलो जनचेतना र आवश्यकता हामीले महसुस गर्नुपर्छ। यो महसुस सरकारी तौरबाट मात्रै गरेर पनि पुग्दैन, स्थानीय तौरबाट नै गर्नुपर्छ, किनभने जनता स्वयं सचेत जागरूक नभइकन सरकार एक्लै मात्रै पनि सम्भव छैन। त्यसले यो चाहिँ यो सहकार्य नै पनि हो। त्यसरी गरिसकेपछि त्यसलाई प्रशोधन गर्न सकिन्छ। के गर्ने त भन्दाखेरि त्यसलाई दुईवटा उपाय हुनसक्छ, एउटा भनेको केन्द्रीकृत रूपमा त्यसलाई चाहिँ प्रशोधन गर्न सकिन्छ, र अर्को भनेको कतिपय ठाउँमा केन्द्रीकृत उपायहरू उपयुक्त नहुन सक्छ, जहाँ चाहिँ हामीले विकेन्द्रित प्रकारका फोहोर पानी प्रशोधन केन्द्रको स्थापना गर्न सक्छौँ। अहिले काठमाडौँको कुरा गर्ने हो भने नेपाल सरकारको तर्फबाट अहिले एडिबीको सहयोगमा काठमाडौँ भ्याली उपत्यकाभित्र ठुला ठुला प्रशोधन केन्द्रहरू अहिले निर्माण गर्ने क्रम जारी छ। तपाईँले देख्नु भएको होला, खोलाको छेउछेउमा ठुला ठुला हिउँ पाइपहरू बिछाइएको छ, त्यहाँबाट पानी लगेर विभिन्न ठाउँहरूमा त्यसलाई चाहिँ प्रशोधन केन्द्र निर्माण गरेर र पहिला भएको प्रशोधन केन्द्रलाई चाहिँ पुनसञ्चालन गरेर प्रशोधन गर्ने कुरा गरिरहेको अहिले भइरहेको छ भने त्यो ढलमा मिसिन नसकेको र त्योभन्दा अलिकति पर रहेको साना बस्तीहरू छन् जहाँ चाहिँ त्यो विकेन्द्रित रूपमा फोहोर पानी उत्पादन भइरहेको छ र हामीले नजानिदो पाराले त्यो खोलामा गइरहेको छ, शान्तिनो खोलामा गइरहेको छ, जुन चाहिँ हामीले बाघमा त्यो प्रत्यक्ष देखिरहेको छैन। भने त्यस्ता ठाउँमा हामीले विकेन्द्रित प्रकारको विकेन्द्रित फोहोर पानी प्रशोधन केन्द्र स्थापना गर्न सक्छौँ। हामीले फोहोर पानीको कुरा गर्दाखेरि अहिले हरेक वर्ष नै हामीले विश्व पानी दिवस मनाइरहेको अवस्था छ। यसपालिको विश्व पानी दिवसको थिम भन्छौँ त्यो नै फोहोर पानी हो। त्यसले गर्दाखेरि यो वर्षको विश्व पानी दिवस अझ पनि महत्त्वपूर्ण छ, विशेष गरी काठमाडौँ जस्तो ठाउँमा जहाँ चाहिँ अहिले हाम्रो फोहोर पानीको कारणले गर्दाखेरि सम्पूर्ण नदीनालाहरू वातावरणहरू अत्यन्त प्रदूषित छ। त्यो अवस्थामा हामीले यो विश्व पानी दिवसलाई चाहिँ व्यापक रूपमा जनस्तरसम्म पुग्ने गरी मनाउन सक्यौँ भने यो फोहोर पानी व्यवस्थापनमा यसले राम्रो प्रभाव चाहिँ पार्न सक्छ भन्ने मलाई लाग्छ। त्यसले गर्दाखेरि यहाँहरू सबैलाई चाहिँ यो विश्व पानी दिवसको अवसरमा कम्तीमा आज प्रण गरौँ कि हामीले हाम्रो सहर फोहोर जुन अहिले नदीनाला फोहोर भयो भनिरहेका छौँ त्यो हाम्रै घरबाट निस्केको फोहोर पानीले भएको हो, त्यसले गर्दाखेरि हाम्रो पनि दायित्व हुन्छ भनेर यो विश्व पानी दिवसमा चाहिँ प्रण गरौँ र काठमाडौँलाई चाहिँ हिजोकै जस्तै कञ्चन पानी बग्ने खोलानाला युक्त सहरको रूपमा विकास गर्नलाई हामीले चाहिँ कार्य थालौँ भन्ने मेरो आग्रह पनि छ।
वातावरण जनस्वास्थ्य संस्था एन फुले अहिले चाहिँ के गरिरहेको छ यो प्रकारका फोहोर पानीहरूलाई व्यवस्थापन गर्नका लागि?
त्यसको लागि चाहिँ हामीले मुख्य गरी तिनवटा कुराहरू गरिरहेको अवस्था छ अहिले। एउटा त यसमा जनचेतनाहरू अथवा यसको लागि चाहिँ हामीले एडभोकेसीहरू गर्ने कुरा, यसको महसुसीकरणको लागि चाहिँ समुदाय स्तरमा हामीले यो क्रियाकलापलाई अगाडि बढाइरहेका छौँ कि फोहोर पानीलाई प्रशोधन गर्नुपर्छ, यसलाई प्रशोधन गरेर मात्रै हामीले खोला अथवा चाहिँ खुला ठाउँमा छोड्नुपर्छ भन्ने खालको जनचेतना जगाउने काममा हामी लागिरहेछौँ। एक दोस्रो भनेको त्यसको लागि चाहिँ उपयुक्त प्रविधि के हुनसक्छ, त त्यो प्रविधिहरू हामीले चाहिँ विभिन्न देशहरूमा अन्य देशहरूमा भएको प्रविधिलाई चाहिँ हाम्रो स्थानीय कन्टेक्स्टमा अथवा स्थानीयकरण कसरी गर्न सकिन्छ, हाम्रो कन्टेक्स्टमा त्यसलाई कसरी चाहिँ प्रयोग गर्न सकिन्छ भने त्यस्ता प्रविधिहरूलाई चाहिँ हामीले अहिले भित्राइरहेको र हामी आफैले पनि कतिपयहरू त्यसलाई चाहिँ प्रवर्धन गरिरहेको अवस्था छ। तेस्रो भनेको केस त्यस्ता समुदायहरूमा अहिले हामीले हाम्रो प्राविधिक सहयोग मार्फत र कतिपय केही ठाउँहरूमा हामीले विभिन्न दात्री निकायहरूबाट प्राप्त चाहिँ सहयोगलाई चाहिँ आर्थिक सहयोग रूपमा प्रदान गरेर पनि फोहोर पानी प्रशोधन केन्द्र चाहिँ हामीले निर्माण गरेर त्यसलाई चाहिँ नमुनाको रूपमा हामीले निर्माण गरेर त्यसलाई चाहिँ प्रवर्धनमा लागिरहेको यो तिनवटा अवस्था हामीले काम गरिरहेछौँ।
उहाँ हुनुहुन्थ्यो वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठ। फोहोर पानीको प्रकार र व्यवस्थापन गर्न सकिने विधिका बारेमा कुराकानी गर्दै उहाँसँग फोहोर पानी व्यवस्थापनका चुनौती र एन्फोले फोहोर पानी व्यवस्थापनका लागि गरिरहेको कामको बारेमा गरिएको कुराकानी बाँकी नै छ। अहिले भने सुनौं सरसफाई गीत। यसलाई हामीले खानेपानी तथा ढल निकास विभागद्वारा संकलित सरसफाई गीती संग्रहबाट लिएका हौं।
तिम्रो यो ठाउँमा छैन है ढाकानी, छैन है ढाकानी, हो
सरसफाई गीतपछि तपाईलाई फेरि स्वागत छ। तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी फोहोर पानीको प्रकार, यसको व्यवस्थापन गर्ने तरिका लगायतका बारेमा कुराकानी गरिरहेका छौं। अब कुरा गरौं फोहोर पानी व्यवस्थापनको चुनौतीका बारेमा। फोहोर पानी व्यवस्थापनका चुनौतीहरू चाहिँ के देख्नुभयो अहिलेसम्मको यहाँहरूको काम गराएको अनुभवले?
यसमा चुनौतीको कुरा गर्दाखेरि मुख्यतया तीनटा चुनौतीहरूलाई चाहिँ हामीले केलाउँदाखेरि अझ सजिलो हुन्छ होला। त्यसमा त्यो बाहेक पनि थुप्रै चुनौतीहरू नभएको होइनन्, तर चुनौती हुनुको अर्थ यो होइन कि हामीले गर्न सकिँदैन भन्ने पक्कै पनि होइन। एक समुदाय स्तरमा जनचेतना हुनुपर्छ कि हामीले घरको अगाडि ढल बिछ्याएर खोलामा पुर्याइसकेपछि हाम्रो दायित्व मुक्त भयो, हामीले हाम्रो घरमा राम्रो टोयलेट बनाएको छौँ भनेर मात्रै अब हामी सरसफाइयुक्त हुनेवाला होइन, अथवा हाम्रो स्वास्थ्य, हाम्रो बालबच्चाको स्वास्थ्य सुरक्षित हुने छैन। त्यो पानी खोलामा गइरहेको छ र खोलाले सिमाना नाघे र कहीं पनि जान सक्छ, रोग व्याधि भन्ने चिजले सिमानाको कुरा गर्दैन, कुनै त्यसले चाहिँ कहीँ पनि उ गर्न सक्छ भन्ने कुरा बुझ्नु पर्यो। दोस्रो भनेको कस्ता खालका प्रविधिहरू उपयुक्त हुनसक्छ, त्यो प्रविधिलाई अझ बढीभन्दा बढी हामीले परीक्षणको रूपमा होस् अथवा त्यसलाई चाहिँ कार्यान्वयनमा लानुपर्ने अवस्था छ। तेस्रो भनेको फोहोर पानी त्यसरी जुन निर्वाध रूपमा बिना कुनै प्रशोधन अहिले खोलामा भन्नुहोस् तपाईँ खुला ठाउँमा भन्नुहोस् फालिरहेको अवस्था छ, त्यसको लागि चाहिँ एउटा हामीसँग कानुनी जुन प्रावधानहरूको आवश्यकता पनि छ। हुन त भएका कतिपय नीति नियमहरू पनि नभएको होइन, त्यसलाई चाहिँ एउटा प्रभावकारी कार्यान्वयनको आवश्यकता छ भने कतिपय एउटा अर्को जस्तै खुल्ला पानी हामीले फोहोर पानी चाहिँ खुल्ला छोड्नको लागि चाहिँ कुन स्तरको पानी हामीले खोलामा छोड्न सक्छौँ, कुन स्तरको फोहोर पानीलाई मात्रै हामीले छोड्ने अनुमति छ भन्ने खालको स्ट्यान्डर्ड भन्छौँ। जसरी हामीले खानेपानी गुणस्तर मापदण्ड छ, त्यस्तै गरी फोहोर पानी व्यवस्थापन, फोहोर पानी डिस्चार्ज गर्ने अथवा फोहोर पानी चाहिँ निष्कासनको चाहिँ मापदण्डको चाहिँ आवश्यकता छ, जुन चाहिँ भइदिएको खण्डमा हामीले त्यसमा टेकेर हामीले ती ठाउँ समुदाय र विभिन्न निकायहरूमा चाहिँ लगेर कुराहरू गर्न सकिने अवस्था हुन्छ। यो तिनवटा कुरा हामीले गर्नु चाहिँ आवश्यकता छ।
फोहोर पानीमा मात्र नभइकन अरू फोहोरका कुरालाई जुन मोहोरसँग जोड्न सक्यौँ भनेदेखि यसको व्यवस्थापन चाहिँ सजिलै हुँदो रहेछ भन्ने कुराहरू विभिन्न अध्ययनले पनि पुष्टि गरेको छ, विभिन्न व्यावहारिक कामहरूले। यो फोहोर पानीभित्र चाहिँ के प्रकारका सम्भावनाहरू, के कस्ता चाहिँ अवसरहरू देख्नुहुन्छ?
पक्कै पनि फोहोरबाट मोहोर निकालौँ भन्ने खालको जुन हाम्रो नारा छ, त्यो फोहोर मैला र ठोस फोहोर मैलाको मात्रै कुरामा आउँदैन, फोहोर पानीमा पनि त्यो मोहोर हामीले देख्न सक्छौँ। उदाहरणको लागि तपाईँलाई भनिहालौँ, काभ्रेको धुलखेल नगरपालिकामा एउटा श्रीखण्डपुर भन्ने बस्ती छ, पुरानो बस्ती हो, धुलखेल नगरपालिकाको वार्ड नम्बर 9 हो। त्यहाँ हामीले फोहोर पानी प्रशोधन केन्द्र स्थापना गऱ्यौँ। पहिला उहाँहरू त्यो समुदायबाट आएको पानी चाहिँ खुल्ला रूपमा त्यहाँको पुण्यमाता खोला जुन चाहिँ कञ्चन खोला हो त्यो त्यहाँ खोलामा फालिदिएको अवस्था थियो भने त्यहाँ हामीले प्रशोधन केन्द्र त्यहाँ स्थापना गऱ्यौँ धुलखेल नगरपालिकाकै अग्रसरतामा। अहिले त्यहाँ धुलखेल त्यो फोहोर पानीबाट बायोग्यास निकाल्ने सम्बन्धको हामीले प्रविधि धारण गरेका छौँ। जहाँबाट निस्किएको बायोग्यास जुन छ त्यो बायोग्यास चाहिँ 5 घरले निरन्तर प्रयोग गरिरहेको अवस्था छ र उहाँहरूले चाहिँ प्रति महिना 500 रुपियाँ तिर्नुहुन्छ त्यो ग्यास प्रयोग गरे बापतमा। भनेपछि हामीले जसरी त्यो फोहोरलाई उत्पादन गरेर बिना कुनै प्रशोधन खोलामा फालिराख्दाखेरि हाम्रो समग्र खोला नाला लगायतको वातावरण प्रदूषण त छँदैछ भने आज त्यसलाई हामीले प्रशोधन गर्दाखेरि त्यसबाट हामीले महिनाको न्यूनतम रूपमा पनि 2500 रुपियाँ उत्पादन भइरहेको छ, न्यूनतम 2500 रुपियाँ आम्दानी भइरहेको छ। त्यो फोहोरलाई चाहिँ कसरी मोहरमा रूपान्तरण गर्न सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण हो, नमुना हो। त्यो भनेको एउटा नमुना मात्रै हो, त्यस्ता खालको थुप्रै हामीले प्रशोधन केन्द्र निर्माण गर्न सक्छौँ र स्थापना गर्न सक्छौँ र अहिले हामीले गरि पनि रहेको पऱ्यो। र त्यो बाहेक पनि त्यसबाट अर्को भनेको तपाईँको पानी निस्किन्छ, त्यसबाट अर्को भनेको तपाईँको हामी स्लज भन्छौँ, त्यसमा ठोस वस्तु पनि निस्किन्छ। त्यो ठोस वस्तुलाई सुकाएर हामीले चाहिँ मलको रूपमा अथवा कम्पोस्टको रूपमा खेतबारीमा प्रयोग गर्न सक्छौँ। त्यो खेतबारीमा प्रयोग गर्दाखेरि त्यसबाट दिने उत्पादनको हामीले कुरा गर्ने हो भने कति मोहर हुन्छ, कति हाम्रो आर्थिक सम्पन्नता हुन्छ भन्ने कुरामा हामीले मैले व्याख्या गरिराख्नु पर्दैन। अर्को भनेको त्यसरी प्रयोग गर्दाखेरि हाम्रो केमिकल फर्टिलाइजर युज गरेर जति पनि हाम्रो चाहिँ अहिले खेतीपाती भइरहेको अवस्था त्यसलाई रिप्लेस गर्ने हो। त्यसले मात्र आर्थिक उसमा मात्रै असर गर्ने होइन कि यसले समग्र हाम्रो माटोको गुणस्तरमा वृद्धि गरेर गुणस्तरमा सुधार गरेर उत्पादकत्वमा समेत पनि यसले असर गर्छ। यसले चाहिँ यो हामीले अहिले भइरहेको प्र्याक्टिस पनि हो र देखिरहेको एउटा नमुनाको रूपमा देखिरहेको अवस्था पनि छ।
कुराकानीको अन्त्यमा रेडियो सुनेर बसिरहनुभएका श्रोताहरूलाई यहाँको केही त्यस्तो सन्देश सल्लाह केही छ भने बताइदिनुहोस् न।
मेरो एउटा आग्रह छ, हामी एज ए नगरवासीको हैसियतले नगर हामी सफा होस् भन्ने सबैको चाहना छ, मेरो पनि चाहना त्यही नै हो, सबैको चाहना। चाहना मात्रै गरेर हुँदैन, चाहनासँग प्रयास गर्नुपर्छ, प्रयास आफैबाट थालनी गर्ने हो। हामीले हाम्रो घरबाट निस्केको फोहोरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, फोहोर ठोस फोहोर भने फोहोर मैला जेलाई भन्छौँ हामी, त्यसलाई मात्रै न्यूनीकरण गरेर जाने जुन प्र्याक्टिस अहिले सुरुवात भएको छ राम्रो छ। त्यो सँगसँगै हाम्रो फोहोर पानीलाई पनि त्यसरी नै न्यूनीकरण गर्नेका उपायहरू थुप्रै हुन सक्छन्, त्यस्ता न्यूनीकरणको उपायहरू हामी अपनाउँ जसले गर्दाखेरि फोहोर उत्पादन नै कम हुन्छ। त्यसरी उत्पादन कम भएको पानीलाई पनि हामीले कसरी प्रशोधन गर्न सकिन्छ, जस्तै ग्रे वाटरको कुरा गर्दाखेरि अथवा खैरो पानीको कुरा गर्दाखेरि अघि ग्रामीणको अवस्थामा कुरा गर्दा अहिले सहरमा पनि हामीले त्यो कुरा गर्न सक्छौँ। सहरमा अहिले कौशी खेती, हाम्रो जग्गा जमिन छैन, अहिले तरकारीहरू हामीले चाहिँ केमिकल राखेको तरकारी खानु परेको छ भन्ने कुरा हामीलाई महसुस भइरहेको छ भने हामीले हाम्रै कौशीमा हाम्रै बरन्दाहरूमा कौशी खेती गर्न सक्छौँ। त्यो कौशी खेतीमा पनि हामीले त्यस्ता खालका ग्रे वाटरहरूलाई पुनः प्रयोग गर्ने अवस्था थुप्रै छन् र हामीले काठमाडौँ त्यसलाई प्रवर्तन गरेका छौँ, त्यो पनि गरौँ जसले गर्दाखेरि कम्तीमा ग्रे वाटर त बाहिर निस्किँदैन भने चाहिँ न्यूनतम रूपमा निस्किने जुन कालो पानी छ त्यसलाई मात्रै प्रशोधन गरेर पुग्यो। त्यसलाई पनि हामीले सकिन्छ भने हामीले उपयुक्त प्रकारको सेफ्टी ट्याङ्की बनाएर त्यसलाई चाहिँ मात्रै हामीले व्यवस्थापन गर्ने गरौँ। त्यसो गर्न सकियो भने हाम्रो पनि दायित्व पुरा भएको महसुस हामीलाई हुनेछ र त्यसपछि त्यहाँबाट निस्केको फोहोर पानीलाई चाहिँ बिना कुनै प्रशोधन जसरी हामीले खोला नालामा फालिरहेका छौँ त्यसलाई चाहिँ समुदाय स्तरबाट र स्थानीय निकाय सरकारको तर्फबाट पनि त्यसलाई चाहिँ प्रशोधन गरेर फाल्ने जुन अहिले क्रियाकलाप पनि भएको छ त्यसलाई अझ बढी कार्यान्वयनमा लानुपर्ने आवश्यकता चाहिँ छ। त्यति हामीले हाम्रो तर्फबाट र सम्बन्धित निकायको तर्फबाट प्रयास गरिदिनु हुन म आग्रह गर्न चाहन्छु।
सुन्नुभयो, फोहोर पानी व्यवस्थापनका चुनौती र एन्फोले फोहोर पानी व्यवस्थापनका लागि गरिरहेको कामका बारेमा वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठसँग गरिएको कुराकानी। यो कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। तपाईलाई मनमा लागेको कुरा भन्न हाम्रो आइभीआर 01500019 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ। खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। आजको कार्यक्रमबाट प्राविधिक साथी सङ्घर्ष विष्ट र साथी ऋग्वेद शर्मासँगै पिटी लोप्चन पनि विदा हुन्छु। नमस्कार।